لبيك يا حسين
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 لبيك يا عباس
لبيك يا عباس
لبيك يا عباس لبيك
يا عباس. الإسلام بتعبير يختلف عن عامة الناس، لأن عامة الناس شنو؟ مو عندهم علم، أما أنتم عندكم علم، فلا بد أنه عندما تمشون تحيون هذه الزيارة وتقومون بهذه الشعيرة، لا بد أنه تكونون شنو؟ قدوة للناس، يعني مشيا لا ضحكا حزن ذكر، حتى أنه شنو؟ تكونون مصداق لهذه الآية، لا يستوي الذين يعلمون والذين لا يعلمون. أنتم عندكم علم، ولذلك انه تسمعون ترى عندنا في الروايات انه الله سبحانه وتعالى في يوم القيامه يغفر انه شنو للجاهل 70 ذنب ولا يغفر شنو للعالم ذنب واحد. لانه لماذا؟ لانه هذا عنده علم ومع ذلك يخالف، اما هذا جاهل ما يعرف فيخالف. فلا بد.
السلام عليكم.
عليكم السلام ورحمه الله.
आपका इंट्रोडक्शन कीजिए.
मेरा नाम सैयद कारिब हैदर हुसैनी है, मैं इंडिया से ताल्लुक़ रखता हूँ. इंडिया में एक जगह है दिल्ली, दिल्ली के पास एक शहर है जहाँ से मैं ताल्लुक़ रखता हूँ, नौवां सदस्य, और यहाँ मैं एक स्टूडेंट हूँ मदरसतुलखोजतदौलिया में, और मेरा ये लास्ट ईयर है, चार साल का जो हमारा दौरा रहता है, यहाँ मैं इसमें लास्ट ईयर स्टूडेंट, फाइनल ईयर स्टूडेंट.
अल्हम्दुलिल्लाह. तो आज के दर्स के बारे में कुछ कह सकते हैं?
अभी जो दर्स ले रहे थे हमारे एक उस्ताद हैं शेख नईम हैं, जो कि करबला के पहले एक शहर है वहाँ के समाज से ताल्लुक़ रखता है. हमारे मदरसे में एक बहुत ही सीनियर टीचर हैं ये, और इनके सब्जेक्ट में हैं, सब्जेक्ट जो पढ़ाते हैं वो हम लोगों को मंतिक पढ़ाते हैं और अकायद पढ़ाते हैं. अभी हम लोगों को अकायद के बारे में पढ़ा रहे थे, कलाम के बारे में, कि जिसमें शेख नईम ने इमामत की बहस की थी और इमाम अली सलाम के बारे में उनकी अजमत को बताया था. और चूँकि अभी अरबईन का ज़माना चल रहा है और हमारी इस अरबईन के पीरियड में हमारी ये लास्ट क्लास थी, तो ज़्यादातर अरबईन के बारे में थोड़ा इन्होंने ज़िक्र किया था कि हम जो तालिबिन हैं यहाँ पे जितने स्टूडेंट्स हैं, तो हम लोगों का फरीज़ा क्या बनता है, हम लोग जब मशी करके करबला की तरफ वॉक करेंगे पैदल जाएंगे तो हमें कैसे जाना चाहिए, ये सारी चीज़ें हमें शेख नईम ने क्लास में बताई हैं.
तो मेरा लास्ट आखिरी सवाल ये होगा कि माशाल्लाह हम लोग अरबईन में पैदल चलेंगे करबला इमाम हुसैन के रोज़े के पास, तो अरबईन के बारे में कुछ बताइए.
अरबईन के बारे में देखिए बताना ये चाहूँगा, जैसे कि हमारे अहमद से रवायत वारिस हुई है हदीस है कि अरबईन की ज्यारत मोमिन की, यानी मोमिन की अलामतों में से पांच अलामत है, जो कि ये दलील इस बात की दलील है ये मोमिन है. इसमें पांच अलामतों में से एक अलामत ये बताया कि जो ज्यारत अरबईन के लिए आए वो भी मोमिन में शुमार किया जाएगा. तो ज्यारत अरबईन भी एक दलील है कह सकते हैं हम अपने आप को साबित करें मोमिन होने के. और उसके बाद जो अरबईन की ज्यारत का जवाब यह है कि जो इमाम हुसैन की ज्यारत, इमाम हुसैन अलैहिस्सलाम की ज्यारत के लिए अपने घर से निकलता है, तो कहते एक कदम जो अपने घर से निकालेगा हर कदम के लिए कहते एक एक हज़ार हज मकबूल के मकबूल का सवाब मिलेगा. वैसे हम जो हज करने जाते हैं अय्याम में ज़िलहिज में, तो वो हज मकबूल है कि नहीं ये नहीं पता, लेकिन इसके बारे में कहा कि ये हज मकबूल है, ये कबूल है, और ऐसा हज जो कि नबी के साथ किया गया हो. एक हज़ार हज, एक हज़ार उमरा, एक हज़ार रोज़ा रखने के, एक हज़ार ग़ुलाम को आज़ाद कराने के, ये सारे सवाब मिलेंगे जो अरबईन की ज़ियारत करने के लिए आएगा. और नसीहतों में से ये नसीहत करना चाहूँगा कि जैसे जो लोग हमारे यहाँ आए हैं अरबईन में इराक में, हम उनके खिदमत के लिए हमें वक्त आमादा हैं, और ये खुशकस्मती है कि आप यहाँ पे हैं, तो ये जो खुशकस्मती खुदा ने आपको दी है, तो लिहाजा इसे आप आपको यू हैव टू ऑब्टेन इट, आप चाहें उसको कोशिश करें कि उसको दर करें, जो सवाब है उसे इस तरह से मस्ती मजाक में और जैसे
करते
जा रहे हैं खाते पीते टहलते हंसते मजाक करते हुए इसे ना करें. चूँकि हम लोग अरबईन के लिए आए हैं, तो अरबईन की अरबईन का माना यह है कि जब जनाब ज़ैनब करबला से वापस आई थी अपने भाई का गम मनाने आई थी, तो हमें भी गमगीन और महजून होकर करबला की ज़ियारत करना चाहिए.
ओके बस, सलाम अलैकुम वरहमतुल्लाहि
वबरकातुहु.
تريده إذا كان مثلا رجل ماذا نقول
للرجل إذا يريد
سنرسله
هو
سنرسله إلى المكان الذي يريده وإذا كنا اثنان
سنرسلهما إلى المكان الذي
علیکم السلام.
یہاں سے ابھی زیادہ سے حسین جون زی فلیپ انتظا علی ڈاوینیون سے
Mali, Machallah. Vous parlez français?
Oui, je parle français.
Voilà, donc on va vous, je vais vous poser quelques questions. Donc déjà, pour votre présentation, donc votre nom, salam alaikum.
Je m'appelle Djalo. Je viens de Mali.
Ok.
Donc ça fait maintenant 2 ans que je suis ici, j'étudie à Madjab.
Ok. Et comment vous avez su que ici à le Hausa, ici à Najaf?
Étant au Mali, j'ai rencontré 2 Malgaches qui étaient venus là-bas, Cheikh Shamsi et puis Cheikh Zahid.
Okay.
Ils étaient partis faire le tabligh.
D'accord.
En faisant le tabligh là-bas, ils ont fait entretien avec les jeunes étudiants là-bas. Et ils ont essayé de recruter des personnes pour venir étudier ici à Najaf. Ils avaient besoin de bachelier. Et on nous a demandé qu'est-ce qu'on veut aller faire à Najaf. Notre point de vue sur Najaf, c'est qu'on veut aller faire. Donc nous avons répondu, nous avons parlé, ils ont plus de 2 personnes. Donc une est restée, elle n'a pas pu avoir de visa vite. Et par la grâce de Dieu, j'ai eu le visa et je suis venu ici à Najaf.
D'accord. Et avant, vous étiez chiite ou vous êtes converti? Vous êtes déjà chiite? Voilà, donc vous avez eu la chance d'être là à côté d'Imam Ali alayhi salam. Juste une dernière question à propos d'Imam Ali alayhi salam. Qu'est-ce que vous savez? C'est quoi comme personnalité?
Imam Ali alayhi salam, on le connaît avec ses qualités, sa connaissance. Et puis c'était un brave depuis au temps du prophète. Donc c'est connu par tout le monde, par les sunnites comme par les chiites, par le monde entier.
Donc là, quand vous allez partir au pays pour convaincre les autres jeunes qui sont par exemple sunnis, c'est quoi votre argument pour dire que le mazhab Ahlul Bayt alayhi salam c'est le meilleur parmi les autres majhabs?
Notre argument, c'est seulement les preuves. Et avec modestie, on parle avec les preuves dans leur livre de montrer la vérité. Tout est écrit. Tout est écrit.
Mais quoi, pour aller plus vite, qu'est-ce que vous pouvez dire aux jeunes que Imam Ali, par exemple, c'était quoi comme personnalité?
Donc, nous allons expliquer aux gens que après le prophète avec la logique, ce qui montre que l'imam Ali était une personne qui avait la connaissance. C'est comme il était depuis à son enfance, il avait la croyance, il avait la connaissance terrestre, la force, il avait toutes les qualités d'un brave.
Mashallah. On peut dire que grâce à l'imam Ali, le prophète, il avait la force pour continuer sa mission prophétique.
Oui, oui, grâce au prophète. Et grâce à l'imam Ali, vous avez la force. Depuis au moment où les enfants suivaient le prophète pour les lapider, Imam Ali essayait de le défendre et défendre le prophète depuis tant petit, jusqu'à jusqu'à ce qu'il devienne le successeur du prophète.
Mashallah, merci beaucoup, Inch'Allah. Wassalamu alaikum wa rahmatullahi wa barakatuh.
Merci à vous, Inch'Allah.
Alhamdulillah, Rabbil Alamin, nous avons la chance d'avoir Ali qui vient de l'île de la Réunion, qui est là présent. Hausa Khodja of Najaf, il est là parmi nous. Donc on va profiter de ces quelques minutes pour lui demander donc, votre parcours en ce moment. Vous êtes arrivé où au niveau des études ici au Hausa?
Ici au Hausa, je suis avec eux là, donc c'est notre 2e année, on va commencer notre 3e année.
Inch'Allah.
Donc,
Si jamais il y a un jeune, il décide de venir étudier au Hausa, quelle motivation on peut lui donner? Par rapport, il y a beaucoup de choses dans ce monde, il y a l'université, il y a le doctorat, il y a beaucoup de choses. C'est quoi ce mot magique pour qu'un jeune soit incité à venir ici à côté d'Imam Ali par exemple?
Déjà pour moi, je
j'encourage tout le monde de venir ici, particulièrement à côté d'Imam, à l'islam. Parce que rien que toute cette force spirituelle qu'on reçoit de l'imam, parce qu'on est près de l'imam, et c'est cet air que l'imam a respiré, il habitait à Najaf Koufa, donc c'est à côté. Donc, dès qu'il y a un problème, dès qu'il y a un truc qui ne va pas, dès qu'il y a des soucis à se faire, l'imam est là, on part le voir, mais on oublie nos problèmes. Et l'imam résout tous nos problèmes et tout. C'est incroyable cette sensation qu'on a de rester auprès de l'imam, l'islam. Toute cette savoir qu'on a, rien qu'en marchant, visiter l'imam. Toute cette réflexion, parce que nous, tous les jours, on n'a pas le temps de réfléchir. Qu'est-ce qu'il y a dans notre vie, qu'est-ce qui s'est passé, nos futurs projets. Mais dès qu'on part voir l'imam, on commence à réfléchir de ce qu'on a fait dans le passé, ce qu'on veut faire dans le futur, on se reprend à Dieu, etc.
Dernière question, là on voit il y a des millions et des millions qui viennent voir Imam Ali, Imam Hussein al-Islam pour Arbaïn. Alors c'est quoi cette ferveur qui est en ce moment d'actualité ici en Irak, en Najaf, Karbala? C'est quoi cette ferveur pour Imam Hussein al-Islam? Pourquoi il y a tant de gens qui sont attachés, ils sont attirés à venir ici en fait?
C'est peut-être parce que l'imam lui-même attire les chiites pour venir le voir comme nous avons dans les hadiths, etc. Donc s'il y a des gens qui viennent, et je dis ça à tous ceux qui sont venus ici, ne pensez pas que l'imam ne vous a pas invité, ne pensez pas que l'imam ne vous connaît pas, etc. En réalité, tous les croyants, etc., dans les hadiths, par exemple, dans Basar al-Darajat, nous avons des hadiths. À chaque fois qu'un croyant tombe malade, l'imam, alayhi salam, est aussi malade dans sa maladie, il ressent aussi cette maladie en lui. À chaque fois qu'il a des besoins, etc., l'imam demande pour lui, l'imam s'inquiète pour lui. Donc l'imam, même l'imam Zaman, alayhi salam, il ne nous a pas abandonnés, et c'est grâce à l'imam, c'est cette attirance que l'imam nous donne qui nous pousse à venir voir l'imam.
Donc on peut dire que nous on a les yeux fermés, c'est pas la faute de l'imam, mais c'est la faute à nous-mêmes. C'est-à-dire que là nos cœurs sont fermés et on n'arrive pas à comprendre ce qui se passe par rapport à cet amour pour Ahlul Bayt alayhi salam. On peut dire ça.
Et cette marche, je recommande à tous ceux qui n'ont pas fait la ziyara de l'imam Hussein, plus particulièrement pendant le Bayin, de venir. Et il y a beaucoup de personnes qui ont été impactées par cette ziyara, qui ont complètement changé de vie, rien que grâce à cette ziyara et cette marche. Par exemple, une personne m'a témoigné qu'il connaissait des gens qui buvaient de l'alcool, qui faisaient n'importe quoi. Mais la première fois qu'ils sont venus ici en Irak, ils ont fait la marche. Ça les a tellement impactés qu'au retour, ils ont tout laissé, ils se sont guidés. Quoi.
Subhanallah. Donc là, on va terminer par ces quelques mots. Inch'Allah, on fait doigt ensemble que ceux qui viennent pour faire Ziyarat Imam Hussein al-Islam, qu'Allah les accepte et qu'Allah nous guide tous, Inch'Allah. Assalamu alaikum wa rahmatullahi wa barakatuh.
بينا في الدرس السابق عن حياة الإمام السجاد عليه السلام وكيف كانت له مرحلة أولى وهي مرحلة التي عاشها بعد استشهاد أبيه سلام الله عليه الإمام السجاد حين استشهد الإمام الحسين الإمام السجاد أخذ دوره في نشر حقية أهل البيت عليهم السلام في الخلافة وذلك عن طريق خطبه في الكوفة وعن طريق خطبه في الشام وأيضا عندما رجع إلى المدينة أيضا أخذ يخطب في المدينة ويبين حقية أهل البيت سلام الله عليه ثم بينا أيضا في الدرس السابق على أنه أهل البيت سلام الله عليه من أمير المؤمنين إلى الإمام الحسن والإمام الحسين حتى زين العابدين عليهم السلام كلهم بينوا ماذا واستهدفوا قضية وهي قضية بيان حقية خلافة أهل البيت من غيرها وبيان أن الذين هم الذين تزعموا وجلسوا على كرسي الحكم ليس من حقهم بل هذا الحق الذي أخذوه هو مقصود
السلام علیکم حاجی صاحب.
وعلیکم السلام.
آپ کا انٹروڈکشن کیجیے.
میں جی 2.5 سال سے یہاں پہ رہتا ہوں میں جب کے اندر
جی.
1.5 سال مجھے مدرسے میں ہو گیا. میں کھانا بناتا ہوں, زائرین کی خدمت کرتا ہوں, جو طلاب یہاں پڑھتے ہیں ان کی خدمت کرتا ہوں تینوں ٹائم. صبح کا ناشتہ دیتا ہوں, دوپہر میں کھانا اور نائٹ میں کھانا دیتا ہوں
جی.
اور جو زائرین آتے ہیں مہمان, ان کے لیے بھی کھانا دیتا ہوں مدرسے کی طرف سے کھانا
جی. اور تو میں نے سنا ہے کہ ہر سال جب اربعین ہوتے ہیں تو کتنے لوگ ادھر,
کم سے کم 200-300 زبان رہتا ہے
ادھر آتے ہیں ماشاء اللہ.
16 تاریخ سے نہیں, 14 تاریخ سے اور 17 تک رہتا ہے. پھر اربعین کر کے کربلا, پھر 4 دن یہاں اس میں حوضہ میں رہتا ہے. ٹوٹل 1 ہفتہ زبان مدرسے میں رہتا ہے. باہر کا جو زائرین ہے وہ تینوں ٹائم کھانا ناشتہ نیم مدرسے کی طرف سے ہی. پھر یہ کوئی چال نہیں ہے, رہنا کھانا نہانا دھونا سب مدرسے کی طرف سے.
سبحان اللہ, ماشاء اللہ. ہم لوگ کو توفیق ملی ہیں کہ زائر امام حسین کو خدمت کرے اور ادھر امام علی کے ہم نزدیک ہیں.
زائرین ان کے لیے خدمت کرتے ہیں, امام حسین کے جو زائرین آتے ہیں
جی,
ان کی خدمت کے لیے ہم کھانا.
اس کا اجر تو لاجواب ہوگا میرے خیال سے اجر انشاءاللہ. بس میرا آخری سوال کہ آپ انڈیا سے ہیں؟
میں انڈیا سے ہوں
جی.
یو پی سے, ڈسٹرکٹ مظفر نگر
جی,
قصبہ گنگیرو
جی,
پولیس اسٹیشن کاندلا.
اور سیاح لوگ ہم کتنے ہو گئے وہاں؟
سیاح لوگ ہمارے گاؤں میں تقریباً 6000 ہیں.
6000 ماشاء اللہ ماشاء اللہ. تو جب آپ ادھر رہتے ہیں آپ کو بھی کچھ ہوش آتا ہے کچھ علم لینے کے لیے ادھر امام علی کے نزدیک؟
میں یہاں سے جانے کو دل نہیں کرتا, پر کیا کرے, میرے بچے انڈیا میں ہیں
جی,
اس لیے مجھے جانا پڑتا ہے. مجھے 2.5 سال ہو گئے یہاں نظر میں رہتے
جی. سبحان اللہ,
جانے کو دل نہیں کر رہا ہے پر کیا کروں, مجبور ہوں, بچوں کی وجہ سے انڈیا جانا پڑتا ہے
جی جی. شکریہ شکریہ. بس انشاءاللہ آپ خدمت کرتے ہیں, اس کو اللہ قبول کرے, امام حسین اور امام علی قبول کرے, اور آپ بس توفیق ملے کہ ہر سال یہ خدمت کرے زوار امام حسین.
امام حسین مجھے توفیق ہے, میں ہر سال زائرین کی خدمت کرتا رہوں مدرسہ کے اندر
جی. جزاک اللہ ان شاء اللہ, شکریہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. السلام علیکم.
وعلیکم السلام.
آپ کا انٹروڈکشن کیجیے.
میں مشبر خان, میرا نام ہے مشبر خان
جی.
میں کلکتہ کے ہوں, انڈیا کلکتہ. اور ہم یہاں پہ پڑھتے ہیں, یعنی ہمارا پڑھائی اب تقریباً 4 سال ختم ہو گیا ہے
جی.
اور ابھی جو میں یہاں سے دوسری جگہ پہ پڑھتا ہوں اور یہاں پہ میں رہتا ہوں, اور اس کے بعد کھانے پینے کا اور مدرسے کا جو انتظام ہوتا ہے وہ میں دیکھ بھال کرتا ہوں اس کو انجام دیتا
ہوں ان شاء اللہ. الحمد
للہ, یعنی اربعین میں ہم لوگ یہ سب کر رہے ہیں, کیونکہ ہمارے جو طبق ہے جو کھانا بنایا ہے وہ اکیلا, اربعین میں بہت سارے آدمیوں کے لیے کھانا بنایا جاتا ہے, اسی لیے وہ اکیلا نہیں کر پاتا ہے, تو ہم لوگ اس کو مدد
کرتے ہیں. سبحان اللہ.
ہم لوگ آ کے یہاں پر اس کو مطلب کہ وہ ابھی باہر کا کام کر رہا, میں ابھی یہ مرغا کاٹ رہا ہوں
جی جی,
اور دوسرے کام ہم لوگ کر رہا ہوں.
کتنا نصیب دار ہے آپ کے ادھر امام علی کے نزدیک وہ رہتے ہیں پڑھتے ہیں, اور ظاہر ہے امام حسین علیہ السلام کے لیے طلباء کے لیے آپ خدمت بھی کرتے ہیں ان شاء اللہ. بس آپ کے خدمتوں کو اللہ قبول کرے ان شاء اللہ. بس میرا آخری سوال ہوگا کہ آپ کلکتہ سے آئے؟
نہیں,
کلکتہ. کلکتہ تو وہاں کتنے لوگ شیعہ ہیں, لگ بھگ کتنی جماعت ہیں, کچھ بتا سکتے ہیں؟
میرے گاؤں, یعنی میں جس گاؤں پہ رہتا ہوں وہاں پہ پہلے شیعہ نہیں تھے
جی,
مستفسرین ہیں سب, تقریباً 10-15 سال پہلے سب شیعہ ہوئے. ہمارے گاؤں پہ جو ہے تقریباً مسلمانوں کی تعداد 1000 گھر ہے
جی.
بہت بڑا گاؤں ہے, 1000 گھر, اس میں صرف 15 گھر شیعہ رہتے ہیں
جی جی. ان شاء اللہ دعا کرتے ہیں کہ سب شیعہ ہو جائے ان شاء اللہ. بیا کے امام علی علیہ السلام
محرم میں ہم لوگ تبلیغ کے لیے گئے تھے
جی جی,
تبلیغ کے لیے اچھا لگا
جی. سبحان اللہ سبحان اللہ. بس یہ میں اینڈ کرتا ہوں انٹرویو, کچھ امام علی کے بارے میں کچھ بتائیے پلیز, کچھ فضائل
کے بارے میں. مولا علیہ السلام تو اس کے سلسلے میں سب کو معلوم ہے, یعنی شیعہ بولے سنی بولے, اس کے لیے ایک اس کا فضیلت جو ہے وہ شیعوں کے درمیان بھی ہے, سنیوں کے درمیان ہے. ایک یعنی سنی شاعر کہتے ہیں کہ مولا علیہ السلام کا فضیلت اتنا زیادہ ہے کہ شیعوں ڈر سے ان کا فضیلت کو بیان نہیں کر سکا, اور سنیوں نے ان کے ساتھ دشمنی کی وجہ سے ان کا فضیلت کو چھپایا گیا ہے, پھر بھی یعنی شیعوں ڈر کی وجہ سے نہیں بیان کر سکتا ہے
جی.
سنیوں نے ان کے فضیلت کو چھپایا ہے, اس کے باوجود بھی आज दुनिया में सबसे ज्यादा फजीलत जो है इमाम अली अलैहिस्सलाम की है। यहाँ तक कि अगर शियों की बात छोड़ें, सुन्नियों में बहुत सारे आलिम ऐसे हैं जो सिर्फ और सिर्फ मौला अली के फजीलत में किताब लिखी है, जो कि दूसरे खलीफा के बारे में नहीं, ऐसे किताब नहीं है कि एक सिर्फ एक खलीफा के बारे में किताब लिखा गया है। यानी तो इस हिसाब से हम अगर मौला अली के अलैहिस्सलाम की फजीलत को अगर देखें तो यानी सबसे बेहतर है, सबसे अफजल है, सबसे ज़्यादा है, उसको हम शुमार नहीं कर सकते। जो शेर एक सुन्नी का मैंने बताया है कि शियों ने डर की वजह से उनका फजीलत बयान नहीं कर सका और सुन्नियों ने नासिकों ने बुक्स की वजह से उनका फजीलत को छुपाया, उसके बावजूद भी उनका फजीलत सबसे ज़्यादा है इस दुनिया में।
ये प्रूफ है कि जब शरीर में चलते हैं वहाँ इमाम अली के शरीर में तो जगह भी नहीं होती है शरीर को चुमने के लिए कुछ नहीं।
हमेशा ही ऐसे ही होता है जी, अरबाइन में नहीं, ऐसे अगर आम दिनों में भी जाए फिर भी वहाँ पे बहुत ज्यादा भीड़ रहती है। तो अरबाइन में तो उसमें हम लोग जाते इसलिए नहीं कि दूसरे को मौका दे, क्योंकि हम लोग यहाँ पर हमेशा रहते हैं। अरबाइन में जाते हैं हम लोग दूर से ज़ियारत करके चले जाते हैं अरबाइन में मुहर्रम में, क्योंकि बाहर से जब जाए रहते हैं हम लोग उनके लिए मौका देते हैं ताकि हम जाके वहाँ पे भीड़ ना करें, दूसरे को मौका ना मिले।
सुभानअल्लाह सुभानअल्लाह। बस इंशाल्लाह आपकी खिदमत को अल्लाह कबूल करे और ने और आप कोई अहलुल बैत अलैहिस्सलाम की मोहब्बत आपको इंशाल्लाह अल्लाह पेश करे इंशाल्लाह। वस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकात, खुदा हाफिज। माशाल्लाह हमारे सामने एक बीजा भाई है कि जी यहाँ हौजा खोजा इंटरनेशनल हौजा में है, जिन्हें अपन आपने सवाल करिए। सलामुअलैकुम, आपका इंट्रोडक्शन कीजिए।
मैं ओम मिर्ज़ा बांग्लादेश से
जी,
मैं हौज़ा इल्मिया कुम का मेरी पढ़ाई कर रहा हूँ
जी।
तो हम लोग वहाँ से मदरसे की तरफ से तकरीबन 200 स्टूडेंट तलबा हम लोग यहाँ पर आए हैं हज़रतारी के लिए, इमाम हुसैन अलैहिस्सलाम की ज़ियारत के लिए
जी।
तो हम अभी फ़िलहाल नजफ़ में हैं, हमारे कुछ भाई निकल चुके हैं,
हमारे
भाई निकल चुके हैं पैदल करबला की तरफ।
सुभानअल्लाह।
तो हम भी इंशाअल्लाह आज रात को इंशाअल्लाह
चलेंगे
दुआ से इमाम हुसैन के ज़ियारत के लिए
इंशाअल्लाह चलेंगे। तो कुम से आप कैसे आए, वो फ्लाइट पे आए या बस पे आए?
कुम से हम लोग जो तलबा है
जी,
स्टूडेंट्स है, वो अभी बॉर्डर से क्रॉस करके आए हैं वो जी, बस के जरिए से।
कितने टाइम लगते हैं?
पहले तो हम जब ईरान से बॉर्डर तक पहुँचे तो हमें वक्त लगा 12 घंटा। वहाँ से फिर वो बॉर्डर से यहाँ तक आने में, यहाँ तक यानी हम लोग पहले गए ताजमहल से सामर्रा मेरा से नजफ की तरफ
जी।
तो कुल्लन सब मिला के 10-11 घंटे,
दूसरा 10 घंटे है
10-11
में जी। बस इंशाल्लाह इमाम हुसैन अलैहिस्सलाम आपका खिदमत को यानी आपका ये सक्रीफिस करते हैं इसको कबूल करें
इंशाल्लाह,
और दुआएं कि आप इलम लेते हैं वह इसके इलम में आपको इंशाल्लाह और इंशाल्लाह और इधर इमाम अली के नज़दीक हैं हम, और इंशाल्लाह आपको
मैं खास करके अपने दिलों से दुआ करता हूँ। हरम पे सबसे पहले जो मेरी दुआ रहेगी कि जो जो इमाम हुसैन के ज़ाहिर होना चाहते हैं अपने दिलों में, इमाम हुसैन के ज़ियारत का शौक रखते हैं, खुदावंद उनकी हाजत को जल्द से जल्द।
आमीन आमीन, शुक्रिया आपका। सलामुअलैकुम, आपका नाम बताइए।
मेरा नाम अली रजा है, मैं बांग्लादेश से आया है, 3 साल हो गया, मैं मदरसा खुदा भी है, आखिरी साल है। ये मदरसा में कुछ बांग्लादेश की जो लोग जो तालिबा को स्टडी करता है इधर से आया, हम इधर से लेके आया, मदरसा भी उसका मदद करे खाने के लिए और पीने के लिए।
जी। तो आप कब चलेंगे वो पैदल करबला की तरफ?
मैं शायद कल जाएंगे,
कल सुबह के बाद इंशाल्लाह। तो जब आप देखते हैं कि कितने ज़ाहिर लोग दूर दूर से आते हैं इधर, मोहब्बत है इमाम हुसैन और इमाम अली और अहले बैत की मोहब्बत है दिल में, तो आपको क्या एहसास होते हैं जब देखते हैं कि दूर से? आप तो इधर रहते हैं मगर दूर से इतना वो टाइम लगता है कि कितने वो खर्च होते हैं, तो आपका क्या एहसास होता है?
बिल्कुल अच्छा है कि बांग्लादेश से इधर से आया है, बुरमा से आया है, इंडिया से आया है
जी,
और फ्रांस से आया है, मदागास्कर से इधर से आया है। जो अरबी का एक इबारत है अल हुसैन यजमा आना
जी,
हुसैन हम लोग के साथ एक साथ कर सकता है अरबाइन के ज़ियारत के लिए। मैं खूब खुश हूँ ज़ियारत के अरबाइन के लिए।
तो ये दुनिया में जब हम रहते हैं तो सब का वो विचार अलग होते हैं, कभी कभी वो झगड़ा होते हैं, مگر جب امام حسین کی طرف چلتے ہیں تو سب ایک ہی راستہ ایک ہی ہے. جی بس آخری سوال میرا کہ ادھر آپ ہیں وہ نجف میں ہیں امام علی کے نزدیک ہیں تو امام علی کے بارے میں کچھ بتائیے حدیث ہو یا فضائل. جی
جو مدینہ کا جو سٹی ہے نازب ہے ادھر سے علم بہت زیادہ ہے. ٹھیک ہے مدینہ بہت ریلیجیس کنٹری ریلیجیس سٹی ہے بہت اچھا لگتا ہے.
بس ان شاء اللہ دعائیں کہ آپ علم لے رہے ہیں ادھر نجف پہ اس میں آپ کامیاب ہو ان شاء اللہ اور ہر آپ کا امیدوں کو ان شاء اللہ قبول کرے اور ان شاء اللہ زیارت امام حسین علیہ السلام کربلا کی طرف آپ کا جانا ان شاء اللہ کامیاب کے ساتھ ہو ان شاء اللہ. شکریہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. السلام علیکم.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام.
میں جو ایران میں پڑھائی کر رہا ہوں قوم میں خدا فضل کرم سے یہ خوجا حضرات کے جو ہے مدرسے اس میں یہاں پہ برما کے دو لڑکے ہیں طالب علم کے تھرو سے آئے ہوئے ہیں الحمد للہ یہ لوگ خدمت کر رہے ہیں اور ہم لوگ یہاں سے چلے جائیں گے ان شاء اللہ کربلا اور ہر خدا اور ہر سال بھی رہ سکتے یہاں پر اس انتظام کو برقرار رکھ سکے اور یہاں پہ بھی ماشاء اللہ یہ سب یہ ابھی کچھ طالب علم بیٹھے ہیں اور یہ یہاں کے ہیں یہ بھی یہ بھائی صاحب بھی ہیں یہاں کے لڑکوں کی خدمت کر رہے ہیں.
جی
بہت بہت شکریہ.
جی تو آخری سوال کہ آپ کدھر سے آئے ہیں؟
جی میں برما سے آیا.
برما میانمار.
جی میں میرا شہر ہے یہ ٹونگجی ہے. میں یانگون سے قریب قریب 12 گھنٹے کا فاصلہ ہے.
اور وہاں کتنے شیعہ لوگ آشرے ہو گئے وہاں؟
شیعہ وہاں کی آبادی ہے کل ہے 6 کروڑ کی آبادی ہے برما کی ہے. ان میں سے بڑی مشکل سے 7-8 ہزار سے 10 ہزار شیعہ
ہو گئے ہیں. اور ابھی میں سنا تھا ٹی وی میں کچھ تکلیف ہیں وہ گورنمنٹ کے ساتھ تو ابھی وہ کیا ہوا کچھ تھوڑا سا کم ہو گیا وہ ظلم کرتے ہیں؟
وہ تو ادھر ہی ہے ہم لوگ کی سائڈ میں نہیں ہے اللہ فضل کرم سے وہ سیاسی میٹر ہے.
جی
اس لیے ہم اس میں بات نہیں کرنا چاہ رہے ہیں اور وہ مغرب کی طرف ہے.
جی
ہم لوگ ہیں الحمد للہ پروان کرم فضل کرم سے مشرق کی طرف.
جی اور ادھر وہ اربعین کے ٹائم پر کروڑوں کو آتے ہیں وہ ظاہر ہے امام حسین علیہ السلام اس بارے میں کچھ؟
اس میں برما کے بھی آتے ہیں ماشاء اللہ.
جی
کیونکہ وہاں سے آنے کے لیے بہت کافی اچھے خاصے دور ہے اس کے باوجود بھی کچھ نہ کچھ یہاں آ جاتے ہیں.
جی جی
معجزہ ہے اور برما کے جو شیعوں کی طرف سے یہ ہے اس سے کچھ آ گئے. ہم بھی خود ابھی برما کے نمائندے کے حیثیت سے وہاں کے جو عوام ہے ان لوگوں کی طرف سے نائب بن کے امام تک سلام پہنچانے کے لیے ہم بھی آئے ہوئے ہیں ان شاء اللہ. وہاں کے کچھ آتے ہیں میرے علاوہ اور بھی ہے کچھ.
امام حسین علیہ السلام کی زیارت کے بہانے سے کتنے لوگ آتے ہیں کتنے کرامت ہیں کہ جب ادھر آتے ہیں ظاہر تو ایک خدمت کرتے ہیں وہ ایک بیچے وہ مدد کرتے ہیں وہ کتنے کتنے وہ نیکیاں وہ چھپے ہوئے ہیں یہ زیارت میں؟
زیارت میں امام حسین علیہ السلام کی برکت ہے بہت زیادہ ہے.
جی
اور خصوصاً جو پیدل چلتے ہیں.
جی
تو اس میں اچھے خاصے چونکہ ہم نے بھی 5 سال پہلے میں آیا تھا تو کافی کون احساس ہے چونکہ اس کو خود دیکھنے میں اتنے ہم لوگ کے پاس سب بندوبست ہیں امام مظلومے کے پاس ہے. اس زمانے میں امام کے پاس کوئی بندوبست نہیں ہے. یہاں پہ دیکھیے امام کی وجہ سے امام کے نام پر اتنے لوگ کھلا رہے ہیں یہاں پر سب کچھ کھلا رہے لٹا رہے ہیں جو بھی ہو اپنے پیسے سے اور یہاں سے بھی مومنین ہیں. ابھی آپ مان لیجئے کہ ہم ابھی ایران سے ہو کر آئے شلمچیر ایک بارڈر ہے تو وہاں سے آتے ہیں تو یہاں تک کے لیے 2-2 لاکھ کرایہ یعنی وہ ایران کے پیسہ لیتے ہیں یہاں کا پیسہ ہوگا 15,000 دینار.
جی
تو در حقیقت میں اتنا پیسہ بھی نہیں لگتی ہے لیکن لوگ امام حسین علیہ السلام کے نام پر لوٹا رہے ہیں. یعنی ابھی ویزا فری ہے اور اس سے پہلے ویزا ہے $41,000 ہے تو اس میں $41 ہے اس میں بھی لوگ ہیں امام حسین کے نام پر اور جو سب کچھ لوٹا رہے ہیں اور یہاں میں بھی کھیلا بھی رہے ہیں. شاید پوری دنیا میں ایسے بندوبست کم ہو اس لیے کہ 90 کلو میٹر اتنی دوری ہے اور اس میں تب کوئی خالی جگہ نہیں ہے کہ دو طرف ہیں, کوئی کھلا رہا پلا رہا اپنے گھر کی طرح, کوئی جان جہاں تک جان تک شان ملے ایک دوسرے کے واقعے کے نام پر اپنے گھر بلا کر خدمت کر رہے ہیں, کچھ کھلا رہے ہیں, سب سب کئی طرح. جی یہ عراقی حضرات جو میں نے یہ چیز دیکھی ہے, یہ حضرات کے پاس ہیں پورے سال ہے, یہ لوگ جتنے پیسے ہیں یہ سب ہیں جمع کر کے رکھتے ہیں اسی ٹائم پہ خرچ کرنے کے لیے. آپ دیکھ رہے ہیں کہ اتنے ماشاء اللہ, کئی میں نے سنا کہ اسی سال پتہ نہیں پچھلے سال ہے میں نے سنا 3 کروڑ ہیں آئے تھے زائرین, اسی سال میں شاید اسے کم نہ ہو. تو جتنے آ رہے جا رہے آ رہے جا رہے, ہم بھی تھوڑی دیر پہلے آئے تھے امام حسین علیہ السلام کی جو والد صاحب مولا کائنات حبیب نبی صلی اللہ علیہ وسلم, ان کے بارگاہ پہنچ نہیں پائے دوری سے اتنی بھیڑ ہے. اور لیکن یہ یہاں پر یہ اچھی میرے خیال میں امام حسین علیہ السلام کے 3 وصیتیں ہیں. امام نے جو بنی اسد سے آخر وقت امام نے فرمائے تھے, 3 دن کے جو مہمان ہیں جب مہمان بنا کر خدمت کرنا, اور جو امام کی وصیتوں میں سے وصیت یہ بھی ہے. تو یہ جو عراقی حضرات ہیں امام کی اس وصیت پر عمل کر رہے ہیں, اور یہ 40 میں بھی یہ کرتے ہوئے کہ ماشاء اللہ خدمت کر رہے ہیں. امام تو 3 دن کہے تھے, یہاں تو شاید 10-15 دن سے کم نہیں ہے. جب سفر کا مہینہ شروع ہو جاتے ہیں تو مسلسل جو ہے خدمت کرنا شروع کر دیتے ہیں. تو یہ ماشاء اللہ سب لٹانے کے لیے یہ افراد تیار ہیں, اور سب کچھ ماشاء اللہ کوئی اپنے حیثیت سے اگر کسی کوئی بھی یہاں تک کہ یہ عراقیوں کے پاس ایک چیز دیکھیے کہ یہ جذبہ تمام شیعوں کے پاس بھی یہ چیز ہونی چاہیے. وہ چیز یہ ہے کہ جب وہ کسی کے عراقی کے پاس کوئی پیسہ نہیں ہے تو وہ بھی ایک ہے کھجور ہے
جی
لے کر ہے, کچھ بڑھیا ہے بیٹھی ہوئی ہے, کچھ بچے بیٹھے ہوئے تھے, کچھ پانی لے کر. اس سے بات سمجھ میں آ رہی تھی کہ امام حسین علیہ السلام کے لیے جو اپنی اپنی طاقت کے مطابق سب کو خدمت کی.
ان شاء اللہ پروردگار یہ سب خدمت کو قبول کرے ان شاء اللہ, اور واپس
چونکہ پروردگار خدا نے خود روایت میں آئی ہے بات, خدا نے کہا کہ اگر کوئی میرے حسین کے لیے 1 دینار خرچ کرے گا تو میں 70 دینار واپس کروں گا. یہ خدا متعال کا یہ وعدہ ہے.
سبحان اللہ,
آپ دیکھ رہے کہ اتنے لٹانے کے باوجود بھی ہے کم ہی نہیں ہے, اور امام کے پاس یہ ہر سال بستر یہ لوگ ہیں ماشاء اللہ خدمت کر رہے ہیں. تو آپ اسے ایک دلیل چھوٹی سی دلیل میں دوں کہ کسی آپ کے یہ مدرسہ خوجا حضرات کے ہیں تو شاید یہ مدرسہ 8 سال سے ہے, یہ تاسیس ہے. تو میں تو ابھی سال آیا ہوں, لیکن مجھ سے پہلے بھی ہے کتنے کتنے لوگ ہیں یہاں پر آ کر جو آرام کر چکے ہیں امام حسین علیہ السلام تک پہنچنے کے لیے. یہ دونوں امام علی اور باپ اور بیٹے کے بیچ میں یہ لوگ وقفہ بنے ہیں, یہ مدرسے پہ آ کر آرام رہیں, سنگر سے ماشاء اللہ ناشتہ بھی کھلاتے ہیں, دوپہر کا بھی ہے, شام کا کھانا یہ لوگ زائرین کو کھلاتے ہیں. تو اس میں یہ ڈبل جو چیز دکھائی دے رہے ہیں نور اللہ نور, یہ ہے جو آنے والے لڑکے ہوتے ہیں اکثراً ہے خود روحانی حضرات مولانا حضرات ہوتے ہیں
قوم
سے, لیکن مختلف ہے کشور سے, جو بنگلہ دیش ہیں جہاں تک میری معلومات ہے, برما ہے, ہندوستان ہے, پاکستان ہوں گے شاید, بہت سے ممالک ہیں. تو وہ مدرسہ کا ہے شاید, یہ افریقہ کے ہیں. تو کتنے لوگ یہاں آتے رہتے جاتے رہتے ہیں, تو اس سے یہ سمجھ میں آ رہا ہے کہ ہر سال تو یہاں پہ یعنی خدمت زیادہ سے زیادہ ہے. اس سے سمجھ میں آ رہی ہے کہ خدا نے متعلق کا وعدہ ہے پکا ہے.
سبحان اللہ, بس انشاءاللہ دعائیں کہ آپ کو کربلا کی زیارت پیدل وہ چلیں گے انشاءاللہ وہ کامیابی کے ساتھ.
میں کوشش کروں گا کہ چونکہ یہ میں نے حدیث میں یہ ہے, بہرحال حدیث میں یہ دیکھی ہے, اور سب کے نیت کو خلوص کے ساتھ
جی,
اور یہ شرط میرے خیال میں پیدل چلنے کے ثواب بہت زیادہ ہے
جی.
تو لیکن اس کا مطلب یہ ہے کہ جو خلاصہ کے ایمان کے ساتھ ہے, یہاں پہ میں ایک بات بتا دوں گی تاکہ بات واضح ہو جائے. رسول گرامی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے مولا کائنات کے بارے میں یہ بات کہی ہے کہ مولا مانند ہے سورہ توحید کی طرح ہے. کہنے کا مطلب کیا ہے, سورہ توحید ایک مرتبہ تلاوت کرنا قرآن کے یعنی ایک بٹا تین ہے تلاوت کا ثواب ہے، اگر کوئی دو مرتبہ تلاوت کرے گا تو ایک بٹا دو ہے، اگر کوئی تلاوت سورہ توحید کا تین مرتبہ تلاوت کرے گا تو مکمل ایک قرآن کی تلاوت کا ثواب ہے۔ اسی طرح کا کوئی اگر دل سے امام یعنی مولا کائنات کو چاہے گا تو ایمان کا ایک بٹا تین، اگر جو زبان سے بھی ہو دل سے بھی ہو تو ایک بٹا دو ہے، اگر زبان سے بھی ہے دل سے بھی ہے اس کے بعد عمل سے بھی مولا کائنات کی بات پر عمل کرے گا تو اس کا ایمان مکمل ہو جائے۔ اس لیے کہ اس طریقے سے چونکہ اولنا محمد اوسلنا محمد آخرنا محمد مکلنا محمد، اس حساب سے ہمارے مولا کائنات سے یہ بیٹا امام حسین سے بھی ہے، اگر کسی کا ایمان ہے ایک بٹا تین ہو تو امام حسین سے محبت کرے گا دل کے ساتھ، اگر امام سے محبت بھی کرے گا لبیک یا حسین بھی کہے گا زبان سے تو ایک بٹا دو ہے ایمان کے، اگر وہ امام حسین علیہ السلام کے بتائے ہوئے بھی اگر عمل کرے گا تو اس کا مطلب یہ کہ ان کا ایمان مکمل ہے
سبحان
اللہ انشاءاللہ۔ یہ اس لیے کہ ہم لوگ کو یہ بتا رہا کہ ہم لوگ انشاءاللہ دعا میری طرف سے دعا ہے جتنے افراد آئے ہوئے ہیں خدمت کر رہے ہیں تو انشاءاللہ تعالی دنیا میں بھی انشاءاللہ زیارت نصیب ہو امام کی اور آخرت میں بھی انشاءاللہ تعالی شفاعت نصیب ہو، لیکن یہاں میں بتا دوں گی روایت میں آئی ہے دو امام ایسے ہیں جو بقیہ امام کو زیارت کرنے کے لیے ہمارے پاس آئے، امام ہے ماشاء اللہ 12 ہیں 14 معصوم 14 ہیں، تو تمام روایتوں میں یہ بات ہم کو ملتی ہے کہ جو بھی جاتے ہیں زیارت کے لیے تو ان کے گناہوں کو پروردگار معاف کر دیتا ہے، لیکن دو امام ایسے ہیں کہ ماشاء اللہ ان کی زیارت کرنے سے ان کے اگلے پیچھے دونوں یہ آنے والے ان کے بھی گناہوں کو پروردگار معاف کر دیتا ہے، وہ ایک امام ہے حسین مسجد میں کربلا، ایک امام ہے امام رضا علیہ الصلوۃ والسلام، یہ دو امام کی خاصیت ہے دونوں کی اتنی جو ہے ماشاء اللہ زیارت کی جو اہمیت ہے، باقی ائمہ کے ثواب ہے لیکن جو گناہ مٹ جاتے ہیں، لیکن امام حسین کی زیارت ایسی ہے امام یعنی رضا علیہ الصلوۃ والسلام کی زیارت ایسی ہے دونوں کی زیارت کرنے سے جو پچھلی جو ہے گناہ مٹنے کے باوجود پچھلا جو گناہ مٹنے کے باوجود اگلے والا گناہوں کو پروردگار معاف کر دیتا ہے، اس کا مطلب یہ نہیں ہے کہ ہم مس یوز کریں یہ ہم کو کچھ گناہ کریں یہ نہیں ہے، اہمیت بتا رہے ہیں، تو لہٰذا ان شاء اللہ تعالیٰ امام حسین علیہ الصلوۃ والسلام کا مقصد کیا ہے یہاں بتا دوں گی، امام نے اپنے نانا کی امت کی اصلاح کے لیے، تو لہٰذا ہم بھی زیارت آئے ہیں تو کم از کم اپنے معاشرے سوسائٹی نہیں ہے تو کم از کم اپنی اصلاح کر سکیں، اگر زیارت کرنے کے بعد کچھ ویسے ہی ہے مسئلہ معاف کیجئے، ہر دن میں میں دو مرتبہ جھوٹ بولتا تھا مثال کے طور پر، اگر زیارت کرنے کے باوجود ہم ویسے ہی ہے تو اس کا کوئی فائدہ نہیں ہے، اس کا مطلب میری زیارت ہے اثر نہیں کر رہی ہے،
جی
تبدیلی ہونی چاہیے تب ہے زیارت میں اثر۔
سبحان اللہ، بس آپ کا بہت بہت شکریہ، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام،
بیک یا حسین،
بیک یا حسین۔